الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ذرني ومن خلقت وحيدا وجعلت له مالا ممدودا وبنين شهودا ومهدت له تمهيدا ثم يطمع أن أزيد كلا إنه كان لآياتنا عنيدا الى الاخر سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورۃ المدثر کی تفسیر چل رہی ہے اور اس میں ہم نے پچھلی کلاس میں اس آیت کی تفسیر پڑھنی شروع کر دی تھی جس میں اللہ تعالیٰ ایک بڑے کافر کا ذکر فرماتے ہیں. نبی علیہ الصلوۃ والسلام کے دشمنوں میں سے ایک بڑا دشمن تھا ولید, اور اس کو ہمارے مشائخ کہتے ہیں ولید پلید, یعنی بہت ہی گندگی ہوتی ہے اس کو ہم پلیدگی کہتے ہیں. تو اسی طرح ہمارے حضرت جو ہیں وہ اس کو ولید پلید کہتے ہیں, کیونکہ یہ کفر کے اوپر مرا تو اس کا جہنم میں جانا جو ہے وہ کنفرم ہو گیا, اور قرآن میں بھی اس کو اللہ تعالیٰ نے خوب جو ہے وہ سنائی, تو اس وجہ سے یہ پھر اس طرح کے القابات کا مستحق بن گیا. کسی اور کو ہم اس طرح کا لقب نہیں دے سکتے کہ وہ کافر ہے تو اس وجہ سے ہم اس کو ایسے کہنا شروع کر دیں, ٹھیک ہے, کیونکہ اس کے موت کا ہمیں نہیں پتہ کہ وہ کس حال میں مرے گا. اگر ایمان پر مرا تو اس کے سارے گناہ معاف ہو جائیں گے, اور اگر کفر پہ مرا تو پھر اس کا معاملہ کافروں کے ساتھ ہوگا. بہرحال اس ولید کے بارے میں, جو ولید بن مغیرہ تھا, ہم نے کافی کچھ پڑھ لیا تھا اور اسی کو ابھی ہم کنٹینیو کر رہے ہیں پیج نمبر 614 سے. آخری پیراگراف ہم نے نہیں پڑھا تھا 614 پیج کے اوپر. اس میں کیا فرماتے ہیں کہ اولاد کا اپنے پاس موجود ہونا ایک مستقل نعمت ہے. تو یہ جو آیت میں اللہ تعالیٰ نے فرمایا تھا نا کہ ذرنی ومن خلقت وحیدہ, کہ مجھے چھوڑو اور اس کو چھوڑو جس کو میں نے وحید پیدا کیا, یعنی لیٹ می ہینڈل ہم ڈائریکٹلی, لیٹ می ہینڈل ہم آن مائی اون, میرے یعنی ہمارے درمیان سے ہٹ جاؤ, ٹھیک ہے. با محاورہ اس کا ترجمہ کریں گے تو یہ بنے گا کہ ہمارے درمیان سے ہٹ جاؤ, میں اس سے خود نپٹوں گا. وجعلت له مالا ممدودا, اور جس کے لیے میں نے بہت لمبا چوڑا مال بنایا, ٹھیک ہے نا. کتنا یہ امیر تھا کہ اس کے باغات مکہ مکرمہ سے لے کر کے طائف تک پہنچتے تھے, اور اس کے پاس کیا نعمت تھی, باغات اور کرنسی کے علاوہ اور کیا نعمت تھی. وَبَنِينَ شُهُودَ, اور اس کے پاس بیٹے تھے جو کہ شہود ہوتے تھے. شہود کا مطلب کہ یہ موجود ہوتے تھے, شاہد ہوتے تھے, وٹنس ہوتے تھے, یعنی فزیکلی پریزنٹ ہوتے تھے اس کے ساتھ, ٹھیک ہے. جو فزیکلی پریزنٹ ہوتا ہے وہی شہادت دینے کے لائق ہوتا ہے نا, جو فزیکلی موجود ہی نہیں ہے تو وہ کیسے شہادت دے گا, ٹھیک ہے. تو بنینا شہود, کہ اس کے بیٹے مجلس میں بیٹھنے والے سے بھی اس کا ٹرانسلیشن کیا ہے. اچھا, اس کا ترجمہ جو خلاصہ تفسیر میں تھا وہ یہ ہے کہ اس کو کثرت سے مال دیا اور پاس رہنے والے بیٹے دیے, ٹھیک ہے. اچھا, اب اس کی معروف و مسائل کے اندر کیا فرماتے ہیں حضرت مفتی شفیع رحمۃ اللہ علیہ, کہتے ہیں کہ اولاد کا اپنے پاس موجود ہونا ایک مستقل نعمت ہے اللہ تعالیٰ, یعنی ایک یہ اے بلیسنگ ان اٹ سیلف ہے, یہ ٹھیک ہے, اے بلیسنگ آف اٹس اون ہے یہ اولاد کا موجود ہونا بھی. تو کہتے ہیں کہ ولید بن مغیرہ پر اللہ تعالیٰ نے جو دنیا میں انعامات مبذول فرمائے تھے ان میں ایک یہ بھی تھا کہ بنونا شہودن, یعنی اولاد حاضر اور موجود. اس سے معلوم ہوا کہ جیسے اولاد کا پیدا ہونا اور اس کا باقی رہنا اللہ تعالیٰ کے انعامات ہیں, اسی طرح اولاد کا اپنے پاس حاضر و موجود ہونا بھی ایک بڑا انعام ہے, ٹھیک ہے. اولاد جو ہے نا, یہ اللہ تعالیٰ کی ایک ایسی نعمت ہے جو کہ عمومی نعمت میں نہیں آتی. عمومی نعمتیں کیا ہوتی ہیں, ہوا, जो कि हर इंसान के लिए अल्लाह ने अवेलेबल करी है कि वो उसको सूंघ करके उसमें से सांस ले सकता है। हवा सबसे बड़ी उमूमी नेमत है, फिर पानी, राइट, पानी भी जो है वो एक बहुत बड़ी उमूमी नेमत है, अगरचे कि हवा जैसी नहीं है, पानी कभी कभी कम भी पड़ जाता है, हवा तो कम नहीं पड़ती, ठीक है ना, अल्हम्दुलिल्लाह सो फार। तो पानी भी उमूमी नेमत है, खुराक भी किसी भी शक्ल में हो वो भी एक उमूमी नेमत है कि इंसानों को कुछ ना कुछ खाने को मिल ही जाता है, ठीक है। उसी तरीके से घर बार भी आम तौर से तमाम इंसानों के पास होता है, राइट, और उसके अलावा आंखें भी तमाम इंसानों के पास उमूमन होती हैं, इल्ला माशाल्लाह किसी की आंख ना हो वो भी नाबीना होता है। हाथ पैर और एक नॉर्मल सेहत, ये सारी उमूमी नेमतें कहलाती हैं, ठीक है। खसूसी नेमतें क्या होती हैं? खसूसी नेमतें होती हैं ज्यादा माल होना, अमीर कबीर होना, ये हर बंदा नहीं होता, ये बहुत सेलेक्टेड लोग होते हैं जो कि अमीर कबीर होते हैं, ये पूरी सोसाइटी के अंदर यूजुअली 1% होते हैं, या अगर वो ज्यादा मुतमवल सोसाइटी हो, राइट, एडवांस्ड कंट्री की सोसाइटी हो, तो वहां पे 10% होंगे ज्यादा अमीर कबीर लोग, बाकी 90% जो है ना वो मिडिल क्लास और लोअर मिडिल क्लास होंगे। तो ये जो माल का ज्यादा होना है ये खसूसी नेमत है, ये उमूमी नेमत नहीं है, ठीक है। उसी तरीके से बहुत ज्यादा जहीन होना, बहुत अकलमंद होना, ब्रिलियंट जिसको कहते हैं, ठीक है, और फोटोग्राफिक मेमोरी होना और बहुत ही यानी शार्प माइंड वाला होना, ये भी खसूसी नेमत है, ये हर एक के पास नहीं होती है, ठीक है। उसी तरीके से औलाद, ये औलाद भी जो है ना ये एक मिडिल लेवल की खुसूसी नेमत है, ये हर एक के पास नहीं होती है, अल्लाह ताला हर एक को औलाद नहीं देते, बल्कि कुरान अज़ीम शान के अंदर भी अल्लाह ने जिक्र किया कि किसी को अल्लाह ताला बेटे देते हैं, किसी को अल्लाह ताला बेटियां देते हैं, किसी को अल्लाह ताला दोनों देते हैं, और किसी को अल्लाह ताला कुछ भी नहीं देते, ना बेटे ना बेटियां, कुछ भी नहीं देते, ठीक है। तो ये जो है ना ये बड़ी वर्स यानी बड़ी वेरिएशन होती है इसके अंदर, औलाद जो है ना ये उमूमी नेमत नहीं कहलाएगी, ये खुसूसी नेमत कहलाएगी। तो जो खुसूसी नेमतें होती है ना उनके ऊपर शुक्र भी खुसूसी करना होता है, ठीक है। और फिर इन उमूमी ने इस खुसूसी नेमत का मिल जाना और फिर उसका बाकी रहना, क्योंकि कितनी औलादें जो होती हैं वो दुनिया से चली भी तो जाती हैं ना, अब जो है वो फिटैलिटी रेशियो जो है वो कम है, लेकिन पहले तो बहुत ज्यादा ऐसा होता था कि अगर 10 बच्चे हुए हैं तो 2 का इंतकाल हो गया, 3 का इंतकाल हो गया। हमारे जो पेरेंट्स की जनरेशन है उनमें ये बात आम थी कि 11-12 बच्चे होते थे और उनमें से 2-3 का इंतकाल हो जाता था बचपन में। हमारे अपने वालदा के भाई बहनों में से सुना कि जी 2 बहनें थीं, उनका इंतकाल हो गया, बाकी 7 बचे, ठीक है ना। उसी तरह से दूसरे घरानों में भी इसी तरीके से हमने सुना है। आजकल अल्हम्दुलिल्लाह ये चीज़ जो है वो कम हो गई है। बहरहाल औलाद का बचना ये भी एक बहुत बड़ी नेमत है, फिर उसके बाद उनका साथ मौजूद होना ये भी एक बहुत बड़ा इनाम है, जो कि आज के दौर के अंदर बहुत ज़्यादा कम होता चला जा रहा है। तो फरमाया कि ये एक बड़ा इनाम है जो वालिदैन के लिए आंखों की ठंडक और कल्ब के सुकून का सबसे बड़ा जरिया है। उनकी हाजिरी से अपनी खिदमत और कारोबार में इमदाद का फायदा मजीद बरआ है, ठीक है। यानी जब माँ बाप बूढ़े हो जाते हैं तो अगर औलाद मौजूद होगी तो वो उनकी खिदमत भी करेगी और उनके कामकाज में भी हाथ बटाएगी। कारोबार का मतलब जरूरी है दुकान में हाथ बटाए, बल्कि जो भी उनके रोजमर्रा की जरूरियात हैं, जो भी उनका तरीका है कामकाज का, तो उसके अंदर हाथ बटाती है औलाद अगर मौजूद हो तो। अब आगे तनकीदी बात करते हैं, ठीक है, कि इस माकूस तरक्की ने, पिछले हफ्ते भी ये लफ्ज आया था पिछले पैराग्राफ के अंदर, माकूस तरक्की, राइट। तो माकूस का क्या मतलब बताया था, अगर आप लोग बता दें तो आपकी भी कुछ पार्टिसिपेशन हो जाएगी क्लास में। तो माकूस का क्या तर्जुमा बस, या क्या मफहूम सिखाया समझाया था, इसको थोड़ा एक्सप्लेन कर सकता है कोई, प्लीज लिखें। बहरहाल आजकल की जो तरक्की है उसको उन्होंने माकूस तरक्की का नाम दिया। तो माकूस तरक्की जो है ना ये हमारी, तो उसमें यानी इसने जो ये जमाना कर रहा है, यानी हमारा जमाना जो ये माकूस तरक्की कर रहा है, सिर्फ सोने चांदी के सिक्कों, बल्कि इन सिक्कों के इकरार नामों का नाम, नोटों का नाम, ऐशो आराम रख लिया है। माकूस का मतलब शेडो, अक्स, ठीक है। बिकॉज शेडो जो होता है वो असल नहीं होता, असल तो इंसान होता है, वो किसी आईने के सामने खड़ा होता है तो वो अपना शेडो देख रहा होता है ना, आईने के अंदर अक्स देख रहा होता है ना, वो अपने आप को तो नहीं देख रहा होता एक्चुअली, ठीक है। तो शेडो जो होता है वो रियल नहीं होता, ठीक है। एक्चुअली अक्स जो है वो अपना वो रियल नहीं होता। शेडो का जो लफ्ज है ना, ये एक्चुअली अंग्रेजी में ये तो साई के लिए इस्तेमाल किया जाता है, ठीक है। रिफ्लेक्शन का लफ्ज अंग्रेजी के अंदर अक्स के लिए इस्तेमाल किया जाता है, ठीक है। तो ये रिफ्लेक्शन, ये एक रिफ्लेक्टेड किस्म, ठीक है, ये वैसी तरफ की है। तो इस दौर में ना सोने चांदी के सिक्के, अच्छा सोने चांदी के सिक्के वो हमारे हाथ में तो होते नहीं है, हमारे जमाने में तो ये सोने चांदी का सिलसिला ही खत्म हो गया ना, वो तो कुछ लोगों ने खरीद के रखा होता है गोल्ड कॉइन्स को, तो वो तो बैंक के अंदर पड़े हुए होते हैं या किसी लॉकर के अंदर पड़े हुए होते हैं। हाथ में क्या होते हैं, ये सिक्के होते हैं जो कि यानी इकरार, ये जिनको कि नोट कहा जाता है या जिनको जो है वो रेजगारी कहा जाता है। तो ये क्या होते हैं, ये इकरार नामे होते हैं कि हाँ भाई इन साहब के पास जो है ना इतने सोने का जखीरा मौजूद है, तो उस सोने के जखीरे के बदले में उनको ये नोट जारी किए गए, ठीक है। और ये इंडिविजुअल लेवल पर आज के दौर में नहीं होता, बल्कि ये हुकूमत के लेवल पर होता है, ठीक है, कि किसी हुकूमत के खजाने में जितना सोना मौजूद होता है ना, तो वो उस सोने को मार्केट में चलाने की बजाय वो उस सोने के वैल्यू के बराबर नोट छापती है, ठीक है, और वो नोट मार्केट में चलाती है। इन नोटों को जो है वो बिल्स भी कहा जाता है और इनको जो है वो इकरारनामा भी कहा जाता है। आप जरा उठा करके देखें, स्पेशली पाकिस्तान के अंदर तो उर्दू के अंदर लिखा होता है ना कि भाई इस हामिले हाजा को ये यानी अदा किया गया, ये वाला नोट जो है वो अदा किया गया, सर बाकायदा एक इकरारनामा भी लिखा हुआ होता है नोट के ऊपर, ठीक है। तो ये जो इकरारनामे होते हैं ना, जिनको हम नोट कहते हैं या बिल्स कहते हैं, तो ये जो इकरारनामे होते हैं शुरू शुरू में तो ये एग्जैक्ट सोने की मकदार के बराबर हुआ करते थे, यानी मुल्क में जितना सोना है सिर्फ उतने ही बिल्स जारी किए जाते थे। लेकिन आहिस्ता आहिस्ता क्या हुआ कि सोने की जो तादाद थी वो तो उतनी रही या वो बल्कि कम होती रही, दूसरों को कर्जों में अदा कर करके जो है वो सोना कम होता गया, ठीक है, या सियासतदानों की जेबों में जाता गया, ठीक है ना, या लूट लिया गया किसी तरीके से। तो सोने की तादाद जो है ना वो तो सोने की मकदार तो नहीं बढ़ रही थी, लेकिन मार्केट के अंदर जो नोट गर्दिश कर रहे थे तो उन नोटों की तादाद जो है वो बढ़ती चली गई। कैसे, क्योंकि नोट तो खाली प्रिंटिंग मशीन के अंदर प्रिंट हो जाते हैं, कोई प्रिंटिंग मशीन पूछती कोई थोड़ी है आपसे कि जी मुझे जो तुम कह रहे हो कि मैं इतने नोट मजीद प्रिंट कर दूं, तो मुझे पहले सोना दिखाओ कि तुम्हारे पास सोना है भी कि नहीं इन नोटों के लिए जो तुम मुझे प्रिंट करने के लिए कह रहे हो। ये प्रिंटिंग मशीन तो ये चीज़ नहीं पूछती, तो वो तो हुकूमत के हाथ में होता है कि जितने नोट चाहे प्रिंट करें। तो हुकूमत जो है ना वो नोट प्रिंट करती रहती है, हालांकि उनके बिलमुकाबिल जो सोना होता है उसके खजाने में वो सोना वैसा का वैसे ही होता है, वो तो नहीं बढ़ा होता। तो इससे क्या होता है कि ये जो नोट्स होते हैं ना मार्केट में, इन नोटों की वैल्यू जो होती है ना वो फिर और कम से कम होती चली जाती है। इसी को इन्फ्लेशन कहते हैं, ठीक है। वैल्यू कम होने का मतलब क्या कि अब ये जो नोट मार्केट में आए हुए हैं ना, इन नोटों से आप चीजों को उतना खरीद नहीं सकते जितना कि पहले खरीद सकते थे, ठीक है, यानी महंगाई हो गई, ठीक है। एक चीज जो पहले 1 रुपए की मिलती थी, जब 1 रुपए जो है वो एक मिसाल के तौर पर 1 तोला सोने के बराबर होता था, ठीक है, मतलब मुझे तोले वाले का पता भी नहीं है, लेकिन ऐसी मिसाल के लिए कह रहा हूँ कि 1 रुपये जो रुपया जो है वो 1 तोले सोने के बराबर था। तो 1 तोले सोने से ना आपका 10 किलो दूध आ जाता था, 10 किलो दूध, ठीक है। तो 1 रुपए में 10 किलो दूध आप खरीद सकते थे या 1 तोले सोने से 10 किलो दूध खरीद सकते थे। अब क्या हुआ कि हुकूमत ने जो है वो 1 रुपए की बजाय जो है ना वो यानी बहुत सारे और नोट भी प्रिंट कर दिए। तो अब दूध का जो 10 गैलन का जो दूध था या 10 किलो का जो दूध था, वो पहले 1 रुपए में आता था ना, अब वो 1 रुपए में नहीं आएगा, अब वो आएगा 10 रुपए के अंदर, ठीक है। यानी वही चीज जो कि 1 रुपए में पहले खरीदी जा सकती थी, अब वो 10 रुपए में खरीदी जा सकेगी। दूध तो वही है लेकिन नोट की वैल्यू कम हो गई, नोट की कुव्वत खरीद कम हो गई, बाइंग परचेजिंग पावर खत्म हो गई, ठीक है। तो कहने का मतलब ये है कि अब जो नोट मार्केट के अंदर है ना, इन नोटों के पीछे कोई सोना भी नहीं है, बस ये एक ख्याली किस्म का एक सिस्टम चल रहा है, assumption کی بیسس پر کہ ہاں بھائی یہ نوٹوں کے پیچھے سونا ہے, حالانکہ کوئی سونا وونا نہیں ہے, کیونکہ سونا تو اتنا کا اتنا ہی ہے اور نوٹ بڑھ گئے ہیں. ٹھیک ہے, تو یہ جو اقرار نامے ہیں نا, ان اقرار ناموں کی تو کوئی بھی حیثیت نہیں ہے نا اب تو. ٹھیک ہے نا, کل کوئی کہے کہ نہیں جی ہم ان اقرار ناموں کو قبول نہیں کرتے, تو آپ اس کو کچھ نہیں کر سکتے, آپ اس کو کوئی کچھ نہیں بگاڑ سکتے, اس لیے کہ ان اقرار ناموں کی تو کوئی ویلیو ہی نہیں ہے, یہ تو ایک میوچلی اگریمنٹ کی بیسس پر چل رہے ہیں سارے کے سارے. ٹھیک ہے, تو حضرت نے یہاں پہ جو جملہ لکھا ہے نا, اس جملے کا مطلب یہ ہے کہ بالکل بے قیمت چیز جو کہ یہ اقرار نامے ہوتے ہیں, یہ جو نوٹ ہمارے ہاتھ میں ہوتے ہیں, بالکل بے قیمت قسم کی چیز ہیں, اور ہم نے ان بے قیمت چیزوں کو عیش و آرام کہنا شروع کر دیا. کہ جس کے پاس جتنے نوٹ ہوں گے اس کے پاس اتنا عیش اور آرام ہوگا. ٹھیک ہے, یعنی روحانی طور پر بھی بات نہیں کر رہے, ٹوٹل مادی طور پر بات کر رہے ہیں کہ بھئی مادی طور پر بھی جو یہ نوٹ ہے نا آپ کے ہاتھ میں, یہ بالکل بے قیمت ہے اور آپ اس کو عیش و آرام سمجھ رہے ہیں, تو اس کے اوپر کیا کہا جائے پھر انسان کے بارے میں. تو کہہ رہے ہیں کہ یہ جو ترقی کر رہا ہے نا زمانہ, اس میں صرف سونے چاندی کے سکوں بلکہ ان سکوں کے اقرار ناموں کا نام عیش و آرام رکھ لیا گیا, جس کے لیے والدین, یعنی ان نوٹوں کے لیے والدین بڑے فخر سے اولاد کو دوسرے ملکوں میں پھینک دیتے ہیں اور اس پر خوش ہوتے ہیں کہ اگرچہ, یعنی دوسرے ملکوں میں پھینک دینے کا کیا مطلب ہے کہ بہت تمنائیں کر کر کے, دعائیں مانگ مر کر کے, اے اللہ میرے بیٹے کو امریکہ میں جاب مل جائے, اے اللہ میری بیٹی کا رشتہ انگلینڈ سے آ جائے, ہے نا, اے اللہ میرے پوتے کو جو ہے وہ آسٹریلیا میں جاب مل جائے, ہے نا, یہ دعائیں کر کر کے اللہ تعالیٰ سے اور تمنائیں کر کے, جو دعائیں کرنے والے نہیں ہوتے وہ ایسے ہی دل کے اندر تمنائیں رکھ رہے ہوتے ہیں. ٹھیک ہے, کہ دور چلے جائیں ہمارے بچے جو ہیں وہ, امریکہ چلے جائیں, کوئی یورپ چلا جائے, کوئی ادھر چلا جائے, کوئی ادھر چلا جائے. ٹھیک ہے, تو اس کو کہتے ہیں ملک, دوسرے ملکوں میں پھینک دینا, ورنہ کوئی والدین اپنے ہاتھوں سے بچوں کو اٹھا کے نہیں پھینکتے کوئی. ٹھیک ہے, بلکہ تمنائیں کر کر کے اور ان کو تیار کر کر کے, ٹھیک ہے نا, پاکستان میں رہتے ہیں لیکن ان اسکولوں کے اندر ہم بھیجتے ہیں کہ جہاں پر کہ گاڑھی سے گاڑھی انگریزی آ سکے. ٹھیک ہے نا, گھر میں کسی کو انگریزی اتنی نہیں آتی ہے, کوئی ماں نہ ماں انگریزی بول سکتی ہے, نہ باپ اچھی طریقے سے انگریزی بول سکتا ہے, لیکن تمنا کیا ہوتی ہے, میرے بچے کو امریکن ایکسنٹ میں انگریزی آ جائے. ٹھیک ہے نا, برٹش ایکسنٹ تو اس سے بھی زیادہ قیمتی ہوتا ہے, برٹش ایکسنٹ کے پیچھے تو ہم ویسے ہی لیٹ جاتے ہیں, امریکی ایکسنٹ کے پیچھے ذرا بیٹھ جاتے ہیں, برٹش ایکسنٹ کے پیچھے تو ہم لیٹ جاتے ہیں بالکل, وہ تو اور بھی زیادہ اچھا لگتا ہے ہمارے قلب کو نا. ٹھیک ہے, تو یہ مطلب ہوتا ہے دوسرے ملکوں میں پھینک دینے کا, اور اس پر خوش ہوتے ہیں کہ اگرچہ سال ہا سال بلکہ عمر بھر اولاد کی صورت بھی نہ دیکھیں, مگر ان کی بڑی تنخواہ اور آمدنی کی خبر ان کے کانوں تک پہنچتی رہے. ٹھیک ہے, یہ آئی ایم او اور یہ ویڈیو کانفرنسنگ ویڈیو کالز تو اب آئی ہیں نا, پہلے تو یہ ویڈیو کالز وغیرہ نہیں ہوتی. صحیح ہے, تو پہلے تو کیا ہوتا تھا, فون بھی بہت مشکل سے لگتا تھا. ٹھیک ہے, ہفتے میں بھی نہیں, تین ہفتوں میں ایک دفعہ فون کال ہوتی تھی بہت مشکل سے, اور لائنوں میں کھڑا ہونا پڑتا تھا انٹرنیشنل فون کال کرنے کے لیے. ٹھیک ہے, تو کئی ہفتے میں ایک دفعہ فون کال سے جو ہے ماں باپ سے بات ہو رہی ہے. ٹھیک ہے, پھر اس کے بعد جو ہے یہ فون کا سسٹم تھوڑا اور بڑھنا شروع ہوا, تو ذرا جو ہے زیادہ فون ہونے لگے, لیکن پھر بھی انٹرنیشنل کالس کتنی مشکل ہوتی تھی, آنکھوں سے یہ وقت دیکھا ہے. تو پھر کہیں جا کر کے اب جو ہے نا یہ جو چیٹنگ کا سسٹم, اور پہلے ای میل کا سسٹم آیا, پھر اس کے بعد چیٹنگ کا سسٹم آیا, پھر اس کے بعد جو ہے وہ اسمارٹ فونس کا سسٹم آیا, پھر جو ہے ویڈیو کال وغیرہ کا سسٹم آ گیا. تو اب جو ہے وہ تو شکلیں دیکھ لیتے ہیں, لیکن شکلیں دیکھنے سے ان کی موجودگی تو نہیں ہوتی ہے نا. اور سفر کر کے جو جاتے تھے والدین, تو ہم نے دیکھا کہ مینچسٹر ایئرپورٹ کے اوپر پی آئی اے کی فلائٹ جو ہے نا, وہ پاکستان سے جو اڑتی ہے کراچی سے یا لاہور سے, تو وہ جاتی ہے پہلے مینچسٹر. ٹھیک ہے, مینچسٹر میں اچھا خاصا لمبا ٹرانزٹ ہوتا ہے. ٹھیک ہے, تو اس میں نا وہ آپ کو پہلے جہاز سے اتارتے ہیں, پھر اپنے ایئرپورٹ کے اندر لمبا گھماتے ہیں. ٹھیک ہے نا, ایک جگہ سے اتار کر کے پھر آپ کو گھما کر کے جو ہے دوسری جگہ لے کر کے آتے ہیں, پھر وہاں پہ امریکہ کی جانے والی فلائٹ والوں کا پھر دوبارہ سے امیگریشن, دوبارہ سے چیکنگ وغیرہ, اور یہ میں آج سے 15 سال پہلے کی بات کر رہا ہوں, اس سے بھی زیادہ. ٹھیک ہے, تو دوبارہ سے سب کچھ ہو رہا ہوتا ہے, پھر اس کے بعد آپ کو دوبارہ اسی پلین میں سوار کیا جاتا ہے پی آئی اے کے, جو کہ اب جو ہے نا وہ نیو یارک یا شکاگو جا رہا ہوتا ہے. ٹھیک ہے, تو ہم اس وقت لائن میں کھڑے ہوتے تھے, لمبی لائن میں, اس ڈبل امیگریشن کی جو امریکہ بہادر کے لیے ہوتی تھی. ٹھیک ہے, और उस लाइन के अंदर इतनी बड़ी तादाद में व्हीलचेयर्स के ऊपर बूढ़े बूढ़े मर्द और बूढ़ी बूढ़ी औरतें, भाई कहाँ जा रहे हैं? हमारा बेटा अमेरिका में रहता है, जो उससे मिलने के लिए जा रहे हैं, उसके पास कुछ वक्त गुजारने के लिए जा रहे हैं, ठीक है ना। व्हील चेयर के ऊपर कोई यानी सफर करना कितना मुश्किल होता है इस जमाने के अंदर, ठीक है। तो ये तो सफर करके बहरहाल जा रहे हैं, लेकिन वरना उससे पहले का जो हाल था तो वो औलाद की शक्ल देखने की भी यानी मौका नहीं मिलता। और अभी भी ऐसे बहुत सारे वालदैन हैं कि इस दौर में भी जबकि फोन्स भी बहुत आसान हो गए हैं और सफर भी जो है वो पहले के मुकाबले में बेहतर हो गया है, अभी भी ऐसे वालदैन भी बहुत आपको मिलेंगे कि जो जिनकी औलादें उनसे बात नहीं करती हैं, सही है, और जो अपने औलादों से मिलने नहीं जा सकते, उनको इजाजत नहीं है, क्योंकि बेगम साहिबा ना वो बर्दाश्त नहीं कर सकती उनके वालदैन को, ठीक है। तो बस वो अपने ही तरफ रहे हैं, बस बेटा साहब जो है वो कभी उनको तौफीक हुई तो वो आकर के थोड़े दिन के लिए मिल करके वापस चले जाएंगे, वरना आप अपने पास ही रहें, बस अपने घर में ही रहें, ठीक है, जहाँ पे पाकिस्तान में रहते हैं, इंडिया में रहते हैं, उधर ही रहें, ठीक है। तो ये क्या है कि अब वो खुश किस बात पे होता है कि हमारा बेटा अमेरिका में है और इतना कमाता है, ठीक है ना, फलानी जगह पे नौकरी करता है। तो क्या कह रहे हैं कि औलाद की सूरत भी न देखें मगर उनकी बड़ी तनख्वाह और आमदनी की खबर उनके कानों तक पहुंचती रहे और ये उस खबर के जरिए अपनी बरादरी में अपनी बरतरी साबित करते, ठीक है ना। बूढ़ों की जो बरादरी होगी उसमें बैठ कर के, हाँ भी मेरा बेटा तो उधर है और मेरी बेटी तो उधर है, मेरी फलानी बेटी उधर है, मेरी फलानी बेटा उधर है, ठीक है। तो आपस में जिसको डींगे मारना कहते हैं तो डींगे मारते रहें। मालूम होता है कौन कह रहा है, ये मुफ्ती शफी रहमतुल्लाह अलैह कह रहे हैं ना, कुछ तो उनकी इज्जत होनी चाहिए ना हमारी नज़र में, ठीक है, वरना हम जैसे लोग बातें करते हैं तो हमें वैसे ही गालियाँ पड़ती हैं आगे से कि इसको तो बात करने की तमीज़ नहीं है ना। लेकिन ये तो मैंने तो नहीं लिखा ना, मैंने ये तो सही है। तो मुफ्ती शफी रहमतुल्लाह क्या लिखते हैं कि मालूम होता है कि ये लोग यानी ये माँ बाप आराम और राहत के मफहूम से भी बेखबर हो गए हैं। इनको समझ में ही नहीं आ रही कि आराम क्या चीज़ होती है, राहत क्या चीज़ होती है, इससे बेखबर हो गए और इसकी वजह बयान कर रहे हैं। देखें ये है हमारे मशायख का तरीका, जो पिछली क्लासों में आपको समझाते हैं ना कि इस्लाह के तरीके दो होते हैं, दोनों तरीके से इस्लाह हो जाती है, लेकिन एक तरीका होता है सेक्युलर तरीका, राइट, जो कि दुनियावी फवायद के लिए और दुनियावी सोचों के जरिए से इस्लाह हो रही होती है कि काम को ठीक तरीके से कर लो तो काम जो है वो कम वक्त में हो जाया करेगा, राइट, काम को ऐसे नहीं ऐसे कर लो तो उस काम से जो है वो तुम्हें ज्यादा प्रॉफिट मिलना शुरू हो जाएगा, ठीक है, लेकिन वो सब दुनिया का मामला होता है। और एक इस्लाह होती है आखिरत की इस्लाह, रूहानी इस्लाह, कि अगर तुम काम ठीक तरह नहीं करोगे तो अल्लाह ताला नाराज होंगे और तुम्हारे इस बुरे काम का तुम्हें वबाल मिलेगा, इस दुनिया में भी मिलेगा और आखिरत में भी मिलेगा। ये होती है रूहानी इस्लाह, राइट, और ये रूहानी इस्लाह कौन करता है, ये मॉडर्न रिफॉर्मर्स नहीं कर सकते ये काम, राइट, हत्ता के मॉडर्न जो इस्लाम वाले लोग हैं ना, मॉडर्न इस्लाम वाले लोग, वो भी ये वाली इस्लाह नहीं कर सकते, ठीक है। ये वाली इस्लाह कौन करते हैं, रूहानी इस्लाह, ये मशाइख उजाम करते हैं। तो मुफ्ती शफी रहमतुल्लाह अलैह भी हमारे मशाइख में से हैं। देखिए वो क्या फरमा रहे हैं, वजह क्या बता रहे हैं, डायग्नोसिस क्या कर रहे हैं, डायग्नोसिस इस मसले की क्या कर रहे हैं, अल्लाह ताला को भुलाने का यही नतीजा होना चाहिए, राइट। हजरत भी बड़े ना जलाल में थे उस वक्त, यकीन जब ये लगता है ऐसा ही है कि जलाल में थे जब ये बात लिख रहे हैं, ठीक है ना, क्योंकि मशाइख के सामने इस तरह के केसेस आते हैं ना, हम तो अपनी जिंदगी में मस्त होते हैं, राइट, हमारे सामने तो लोग अपने अहवाल बयान नहीं करते, हमारे सामने तो लोगों की कर्ब और अजियत वाली कैफियात नहीं आती, और अगर आती भी हैं तो हमारे ऊपर कोई खास फर्क नहीं पड़ता उससे, हम अपनी जिंदगी में मगन हो जाते हैं, हमें उनकी प्रॉब्लम्स को सॉल्व थोड़ी करना होता है, हमारे दिल जो हैं वो तो सख्त हो चुके होते हैं, हमारे दिल पत्थर हो चुके होते हैं, लोगों के कर्ब के वाकयात सुनते भी हैं ना, कोई असर नहीं होता हमारे ऊपर, हमारे कानों पर जू नहीं रेंगती, ठीक है, हम मस्त मगन हो जाते हैं, टीवी के ऊपर देखते हैं, उसने तो टीवी ने तो और भी ज्यादा हमें पत्थर कर दिया है, लोगों की अजियतें देखते हैं, रेफ्यूजी क्राइसिस देखते हैं और लोगों के घर उजड़ते हुए देखते हैं, सब कुछ देखते हैं, लेकिन अगले लम्हे पे ड्रामा देख करके हंसी और ठट्टे भी उड़ा रहे होते हैं, ठीक है ना। तो इससे ज्यादा मुर्दा दिल और किसका होगा, हमारा दिल है मुर्दा दिल हो चुका है बिल्कुल, लेकिन मशाइख का दिल ऐसा नहीं होता, मशाइख के जो लताइफ होते हैं ना وہ لطائف ہوتے ہیں، صحیح معنوں میں لطائف کہلانے کے قابل ہوتے ہیں، وہ سینسٹیو ہوتے ہیں، ان کے اوپر اثر ہوتا ہے۔ جب کسی کی تکلیف دیکھتے ہیں نا، کسی کی اذیت کے بارے میں سنتے ہیں نا، تو اس کا اثر ان کے دل کے اوپر لمبا برقرار رہتا ہے۔ ان کے ایک کان سے سن کر کے یہ کہانیاں دوسرے کان سے نکل نہیں جاتی ہیں۔ وہ سینسٹیو لوگ ہوتے ہیں، حساس لوگ ہوتے ہیں، وہ دل میں دوسروں کا درد رکھنے والے لوگ ہوتے ہیں۔ تو اس وجہ سے نا، جب وہ یہ ساری باتیں سنتے رہتے ہیں نا، اور ان کو پتہ لگتا رہتا ہے کہ لوگوں نے اپنے ساتھ کیا کیا ہوا ہے، اور پھر وہ اس کو جوڑ بھی رہے ہوتے ہیں اللہ کی نافرمانی کے ساتھ، کیونکہ ان کو اس بات پہ یقین ہوتا ہے کہ جو یہ لوگوں نے اپنا حال بنایا ہوا ہے، یہ اللہ کی نافرمانی کی وجہ سے بنایا ہوا ہے، یہ اور کوئی ریزن نہیں ہے اس کی۔ یہ کوئی علم کی تعلیم کی کمی ہے اس کے ریزن نہیں ہے، یہ کوئی تھرڈ ورلڈ کنٹری کے اندر رہنا اس کا ریزن نہیں ہے، یہ کوئی یعنی ترقیاتی منصوبہ بندی نہ کرنا یہ اس کا ریزن نہیں ہے، بلکہ اس کا ریزن جو ہے وہ اللہ تعالیٰ کی نافرمانی کرنا ہے، اپنی نفس پرستی کرنا ہے۔ تو ان کو پتہ ہوتا ہے کہ کس وجہ سے لوگوں کا حال یہ ہے، تو وہ ان دونوں چیزوں کو بہت آسانی سے جوائن بھی کر رہے ہوتے ہیں۔ ہماری طرح نہیں کہ ایک تو ہمارے اوپر کوئی اثر نہیں ہوتا، کسی کی تکلیف کو سن کے کوئی اثر ہی نہیں ہوتا، پھر اگر کچھ اثر ہو بھی جائے نا تھوڑی سی دیر کے لیے، تو ہم اس کو کس چیز سے جوڑتے ہیں؟ ہم اس کو جو ہے نا پھر مادی مسئلوں سے جوڑتے ہیں۔ ہاں بھائی ہمارے ہاں تو اب کیا کریں نا، وہ جو بجلی نہیں آتی ہے ہمارے ہاں تو، ہے نا، ہمارے ہاں تو جو ہے وہ یعنی لوڈ شیڈنگ اتنی زیادہ ہوتی ہے، اور ہمارے ہاں تو پانی کے مسئلے اتنے زیادہ ہیں نا، تو اس وجہ سے اولاد جو ہے اس کو امریکہ بھیجیں تو نا، تو کیا کریں بھائی، ہیں تو اس کو تو امریکہ بھیجنا پڑے گا نا، تو آخر کو پانی بھی تو آنا چاہیے نا گھر کے اندر، ہے نا، اور بجلی بھی تو آنی چاہیے نا، اور آخر کو جو ہے کچھ انصاف بھی تو ہمارے ملک میں ملنا چاہیے نا، تو انصاف ہی نہیں ملتا ہمارے ملک کے اندر، تو پھر امریکہ نہ جائیں تو اور کیا کریں بھائی، ہے نا۔ یہ بھی تو ایک سلیوشن، یہ بھی تو ایک ڈائگنوسس ہے نا، لیکن یہ ڈائگنوسس کس کا ہے؟ یہ دنیا دار کا ڈائگنوسس ہے۔ بے شک وہ نمازیں پڑھتا ہو، بے شک وہ وظیفے جھیپتا ہو، ٹھیک ہے نا، لیکن جو یہ الفاظ کہہ رہے ہیں نا، یہ الفاظ اس بات پر دلالت کر رہے ہیں کہ اس کی نگاہ نہیں جا رہی، اللہ تک اس کی نگاہ نہیں پہنچ رہی ہے، اس کی نگاہ قید ہے، مادے کے اندر قید ہے اس کی نگاہ، رائٹ، اس کی نگاہ آگے نہیں جا سکتی اس مادی دنیا سے، ٹھیک ہے، کیونکہ وہ مسئلوں کا حل کس چیز سے جوڑ رہا ہے؟ مادی مسئلوں سے جوڑ رہا ہے، ٹھیک ہے۔ لیکن اللہ والے ایسا نہیں کرتے، اللہ والوں کی نگاہ اللہ تک جاتی ہے، اللہ والوں کی نگاہ قرآن تک جاتی ہے، رائٹ، نبی علیہ الصلوۃ والسلام کے فرمان تک جاتی ہے۔ تو وہ نا ان چیزوں کو جوڑتے ہیں، پھر ان سے اللہ کی نافرمانی سے جوڑتے ہیں کہ جو ہمارے ملک کے اندر یہ حالات ہیں، یہ ہمارے اپنے کیے ہوئے ہیں، ہمارے اپنے گناہوں کا نتیجہ ہے۔ اللہ تعالیٰ نے ہمیں یہ ملک عطا کیا تھا کہ یہاں پر تم اللہ کے نظام نافذ کرو گے، لیکن تم نے کیا کیا، تم نے اپنا نظام نافذ کرنے کی کوشش کری، جو کہ تم نہیں کر سکتے، میری مرضی کے بغیر تم اپنا نظام نافذ نہیں کر سکتے، تو تمہیں تگنی کا ناچ نہیں نچا دیا تو میرا نام اللہ نہیں ہے، رائٹ۔ اس طریقے سے اللہ تعالیٰ نا پھر ایسے لوگوں سے ڈیل کرتے ہیں، صحیح ہے۔ تو یہ تو لیکن یہ بات وہی کر سکتا ہے کہ جس کی نگاہ اللہ پہ جاتی ہو نا، توجہ ہو اللہ کی طرف نا اس کی، تو فرماتے ہیں کہ اللہ تعالیٰ کو بھلانے کا یہی نتیجہ ہونا چاہیے تھا۔ دس از واٹ وی ڈیزرو، ایبسلیوٹلی وی ڈیزرو دس، کہ وہ خود اپنے کو، اپنے آپ کو، یعنی اپنے اصلی آرام اور راحت کو بھی بھول جائیں، جیسے کہ قرآن کریم نے فرمایا نسوا اللہ فانساہم انفسہم، انہوں نے اللہ کو بھلایا، بس اللہ تعالیٰ نے ان کو ان کی اپنی جانوں کو بھلا دیا، ان کے اپنے راحت و آرام کو بھلوا دیا، کہ راحت و آرام کیا چیز ہوتی ہے، رائٹ۔ دیکھیں اس طرح اللہ تعالیٰ نا نپٹتے ہیں، اس طریقے سے اللہ تعالیٰ، اور ہمیں پتہ ہی نہیں چلتا، ہم ایسے غافل ہو چکے ہوتے ہیں۔ دیکھیں یہ نشانی ہے، دلوں پر مہر لگ جانے کی یہ نشانی ہے کہ اللہ تعالیٰ نے ہمارے آرام و سکون کو ہماری نگاہوں سے اوجھل کر دیا، اور ہمیں اس کا احساس بھی نہیں ہوتا، ہمیں اس کا احساس بھی نہیں ہے۔ یہ ہے دلوں پر مہر لگنے کی نشانی، ورنہ جس کے دل پہ مہر نہیں لگی ہوتی ہے نا، وہ نادم ہوتا ہے، وہ شرمندہ ہوتا ہے، اپنی غلطی کو تسلیم کرتا ہے اور اللہ تعالیٰ سے توبہ کرتا ہے ان حالات کو دیکھ کر کے۔ تو ہم اگر نمازیں پڑھ رہے ہیں نا، और हम जो है वो चंद इस तरीके की हरकतें कर रहे हैं जिनको कि हम जो है वो नेकुकारी समझा करते हैं ना, लेकिन हमारी सोच जो है वो नदामत की तरफ नहीं जा रही, हम अपनी गलतियों को नहीं मानने के लिए तैयार हैं, इसका मतलब बहुत खतरनाक है। हमारी आंखों के सामने पर्दे पड़ चुके हैं, हमारे कानों के अंदर डांट डाले जा चुके हैं इसका मतलब है, और हमारे दिलों पर मोहर सब की जा चुकी है। किसी ने प्राइवेटली एक मैसेज लिखा है तो उसको पढ़ लेते हैं अगर आप अभी और सुन लें, कि जो मॉडर्न रिफॉर्मर्स होते हैं वो भी तसव्वुफ की बहुत गहरी बातें करते हैं, फिर वो करेक्ट डायग्नोसिस क्यों नहीं कर पाते हैं। लेकिन इसके ऊपर तो मैं 1 घंटे आपके सामने रख चुका हूँ, तो मेरे ख्याल में ये दोबारा रिपीट करने की जरूरत नहीं है, आप उसको गौर से दोबारा सुन लीजिए क्लास का। तो ये जो हमारे लिए इसके अंदर टेक होम पॉइंट क्या है, दो बहुत इंपॉर्टेंट टेक होम पॉइंट्स। एक तो ये है कि जस्ट बिकॉज कोई आपके वालिदैन है ना, जिन्होंने आपको बचपन में पाला पोसा है, आपको खाना खिलाया है, आपका डायपर चेंज किया है, आपकी नजासत को साफ किया है, ठीक है, तो उनका आपका वालिदैन हो जाना ये इस बात की दलील नहीं है, ये इस बात को कंफर्म नहीं करता कि वो सही है हर मामले में। उन्होंने जो किया बहुत अच्छा किया, बहुत ठीक किया उन्होंने। नहीं, आपका डायपर चेंज करना, आपको खाना खिलाना और आपकी तकलीफात को दूर करना, ये सही होने की दलील नहीं है। फिर क्या है दलील सही होने की? सही होने की क्या दलील है? किसी के गलत ना होने की क्या दलील है? आप बता दें जरा। वो आपके लिए रातों को जागता है, ये उसके सही होने की दलील है? वो आपके लिए कुर्बानियां देता है और आपके लिए ख्वाब देखता है, ये उसके सही होने की दलील है? सही होने की क्या दलील है? आखिरत की फिक्र। अच्छा, और आखिरत की फिक्र तो फिर उसको थोड़ा क्लियर करें ना। आखिरत की फिक्र भी बहुत सारे लोग कर सकते हैं, लेकिन क्या आखिरत की फिक्र कर लेना सही होने की दलील है? नहीं ना, ये तो बात तो पूरी नहीं हुई ना सही से। नीयत का दुरुस्त होना अल्लाह ताला से जोड़ता है, अल्लाह के हुक्म की पैरवी करना। सही होने की दलील जो होती है वो कुरान और सुन्नत के मुताबिक अमल का होना है, ठीक है, नियत आखिरत के लिए हो बेशक, और दूसरी चीज कुरान और सुन्नत के मुताबिक अमल हो, ये होती है सही होने की दलील, ठीक है ना। खाली फिक्र होना जो है ये काफी नहीं होता, किसी के लिए फिक्र हो जाना ये काफी नहीं होता सही होने के लिए, ठीक है, कुरान और सुन्नत के मुताबिक अमल का होना ये होता है सही होने की दलील। अगर वालिदैन का अमल कुरान और सुन्नत के मुताबिक था तो वो सही थे, और अगर नहीं था तो वो सही नहीं थे, ठीक है ना। वो तो अल्लाह ताला की मेहरबानी है, अल्लाह ताला का रहम है वालिदैन के ऊपर, कि अल्लाह ताला ने वालिदैन की खिदमत, वालिदैन के साथ एहसान, वालिदैन के साथ बल्कि मोहब्बत भी, उसके लिए शर्त नहीं बनाया इस बात को कि वो सही है कि गलत है, शर्त नहीं बनाया इसको, वरना अल्लाह ताला का इतना मकाम तो है ना कि वो इसको शर्त बना भी सकते थे, ठीक है ना। फिर क्या करते वालदेन अगर अल्लाह ताला शर्त बना देते कि अगर जो है ना ये ईमान वाले हैं, अगर इनका अमल सुन्नत के मुताबिक है तब इनकी खिदमत करो, वरना इनकी खिदमत करने की कोई ज़रूरत नहीं है, अल्लाह ताला क्या नहीं कर सकते थे ये काम? अल्लाह ताला के पास इतनी अथॉरिटी नहीं है क्या? बिल्कुल उसके पास अथॉरिटी है, राइट। अल्लाह ताला ये शर्त लगा सकते थे लेकिन नहीं लगाई, अल्लाह ताला का एहसान है हमारे ऊपर, ठीक है। तो सही होने की दलील कुछ और होती है, तो उनके साथ खिदमत करना, उनकी उनको मोहब्बत की निगाह से देखना, उनकी ज़रूरियात को पूरा करना और बहुत कुछ करना है हमने उनके लिए, ठीक है ना। लेकिन इसका मतलब ये नहीं है कि उनको सही भी कहना शुरू करते हैं। सही होने की दलील तो हमें अपने मशायख से मिलेगी, क्योंकि कुरान और सुन्नत क्या कहता है ये बताने वाले उलमा और मशायख होते हैं, ठीक है ना। ये बताने वाले कौन होते हैं? उलमा और मशायख होते हैं ये बताने वाले कि क्या सही है क्या गलत है, ये वालिदैन नहीं होते। पहली बात, ये पहला, ये जो आप लोगों के लिए हमारे लिए, क्योंकि अब बहुत आगे पीछे उम्र हो चुकी है, ठीक है, तो ये बात तो हमारे लिए है, ठीक है, कि अपने वालिदैन के बारे में इस तरह से हमने देखना है। ٹھیک ہے نا, ان کے خالی والدین والدین ہونے کی وجہ سے ان کو صحیح کہنا نہیں شروع کر دینا ہے پہلی بات, ٹھیک ہے, لیکن خدمت میں کمی بھی نہیں کرنی ہے, ان کے سامنے اف بھی نہیں کہنا ہے, ٹھیک ہے نا, اور اگر کبھی غلطی ہو گئی تو فوراً استغفار کرنا ہے, فوراً اللہ تعالیٰ سے توبہ کرنی ہے, پہلی بات. دوسری بات, دوسری بات یہ ہے کہ الحمدللہ اکثر لوگوں کی اولاد بھی ہے, ٹھیک ہے نا, تو اب اپنی اولاد کی طرف دیکھیں اور اس بات کو یاد رکھیں کہ جسٹ بیکاز آپ ان کے بایولوجیکل پیرنٹس ہیں, ہم ان کے بایولوجیکل پیرنٹس ہیں, اس کا مطلب یہ نہیں کہ ہم جو کر رہے ہیں وہ صحیح ہے, ٹھیک ہے نا, میں ماں ہوں آخر, اس کی بہتری میرے مجھ سے زیادہ اور کون سمجھ سکتا ہے, یہ جملہ ہوتا ہے نا ماؤں کی زبان کے اوپر, آخر کو میں ماں ہوں, مجھ سے زیادہ اس کی بہتری کون سمجھ سکتا ہے, جی ہاں بالکل سمجھ سکتا ہے آپ سے زیادہ, آپ کے ماں ہونے کی وجہ سے آپ کو یہ سرٹیفکیٹ ہی مل جاتا کہ آپ ہی خالی اس کی بہتری سمجھ سکتی ہیں, ٹھیک ہے نا, اگر آپ کا عمل قرآن و سنت کے مطابق ہے تب آپ کے عمل کو بہتری سمجھا جائے گا, اور اگر اس کے مطابق نہیں ہے تو آپ کا عمل بہتری نہیں سمجھا جائے گا, ایون دو آپ نے بچے کو 9 ماہ پیٹ میں بھی رکھا تھا, آپ نے اس کی ولادت کے وقت کی تکالیف بھی برداشت کری تھی, اور اس کے بعد آپ نے راتوں کو جاگ جاگ کر کے اس کی ضروریات پوری کری ہیں, لیکن پھر بھی آپ کا ہر عمل صحیح نہیں کہا جا سکتا, آپ کے عمل کو صحیح کہنے کے لیے شرط لگا دی گئی ہے اس پروردگار کی طرف سے کہ جس نے آپ کو بھی پیدا کیا, جس نے آپ کی اولاد کو بھی پیدا کیا, اور جس نے آپ کے دل کے اندر یہ محبت ڈالی کہ آپ اپنے اولاد کا خیال کرتی ہیں, ٹھیک ہے نا, یہ اس پروردگار کی طرف سے بتایا جائے گا کہ کیا چیز صحیح اور کیا چیز صحیح نہیں ہے, اور اس پروردگار کی آواز نہیں آتی, اس پروردگار نے اس بات کا علم امت محمدیہ صلی اللہ علیہ وآلہ وسلم کے علماء اور مشائخ کو عطا کیا ہے, ان علماء اور مشائخ سے پوچھنا پڑے گا کہ جی میرا یہ عمل ٹھیک بھی ہے کہ نہیں ہے, اپنی اولاد کی خیر خواہی کے لیے جو میں یہ کر رہی ہوں یہ ٹھیک بھی ہے کہ نہیں ہے, ٹھیک ہے, تو ان دونوں باتوں کا ہمیں یاد رکھنا ہے, ٹھیک ہے, تو اس پیراگراف کا بہت امپورٹنٹ امپیکٹ ہے ہماری پوری کی پوری زندگی کے اوپر, کیونکہ اولاد کی تربیت جو ہے وہ کوئی کھیل نہیں ہے, یہ پارٹ ٹائم جاب نہیں ہے, اس کو آپ کسی کو آؤٹ سورس نہیں کر سکتے, یہ آپ نے خود ہی کرنی ہے, ٹھیک ہے, تو صحیح کا پتہ ہوگا اور غلط کا پتہ ہوگا تبھی آپ صحیح طرح سے تربیت کر سکیں گی, اور اگر پتہ ہی نہیں ہوگا, غلط چیزوں کو صحیح اور صحیح چیزوں کو غلط سمجھتی رہیں گی, تو پھر کیا کریں گی پھر اولاد کے ساتھ. اچھا ہماری آخر یہ تو آپ لوگوں نے دینی لحاظ سے پھر اچھا شریعت کے مطابق تربیت اللہ کی طرف جوڑنے, اچھا کسی اور نے پرائیویٹ میسج لکھ دیا تو پڑھ لیتے ہیں اس کو, کہ آخرت کی فکر نہیں ہوگی تو کیسے سنت طریقے کو سیکھنے اور پوچھنے کا سوچیں گے, میری اس سوچ کی تصحیح فرما دیں. اصل میں کہنے کا مقصد یہ تھا جو آپ نے لکھا تھا کہ جی آخرت کی فکر, ٹھیک ہے, تو آخرت کی فکر جو ہے نا وہ بھی تو سنت طریقے کے مطابق آخرت کی فکر ہوتی ہے نا, مطلب یہ کہ ایک تو ذہن میں آخرت کی فکر ہے, ٹھیک ہے, اگر اس اینگل سے دیکھا جائے کہ آخرت کی فکر ہوگی تو پھر آپ سنت طریقے کو سیکھنے کی کوشش کریں گے, ٹھیک ہے, تو پھر تو ٹھیک ہے بات صحیح ہے, لیکن اگر اس کو دوسری طرف سے دیکھا جائے کہ آخرت کی فکر جو ہے نا وہ تو ہو گئی لیکن آپ نے جو عمل سیکھے ہیں وہ عمل جو ہے وہ بدعت والے عمل ہیں, رائٹ, یا وہ عمل جو ہیں وہ کفر اور شرک کے طریقے کے عمل ہیں, یعنی کسی اور مذہب یا کسی اور عقیدے کے سکھائے ہوئے جو اعمال ہیں نا ان کو آپ یہ سمجھ رہے ہیں کہ اگر یہ والے اعمال میں کروں گی تو آخرت بن جائے گی, تو یہ بھی تو ٹھیک نہیں ہے نا, ٹھیک ہے, تو اسی وجہ سے آخرت کی فکر سے مراد یہ لی تھی کہ خالی ذہنی سوچ آخرت کی طرف نہیں, بلکہ جو یعنی جو صحیح دین ہے, جو یعنی اہل سنہ والجماعت کا جو دین ہے, ٹھیک ہے, اس اہل سنہ والجماعت کے دین کو سیکھنا بھی ضروری ہے نا, تو بہرحال اہل سنہ والجماعت کا دین جو ہے وہ علماء حق سے سیکھا جاتا ہے, اور اسی طریقے سے پھر آخرت کی صحیح فکر کی جاتی ہے, تو دونوں چیزیں ہیں کہ ذہن میں آخرت کا خیال بھی ہو اور پھر علماء جو اہل سنہ والجماعت کہلاتے ہیں تو ان علماء کے سامنے اپنے آپ کو سبمٹ بھی کرنا پڑتا ہے اور ان سے پھر آخرت کی فکر کرنے کا صحیح طریقہ سیکھنا بھی پڑتا ہے, تو اس طریقے سے پھر آپ اولاد کی صحیح خیر خواہ ہوتے ہیں اور آپ کا عمل جو ہے وہ صحیح کہلانے کے قابل ہوتا ہے, اور اگر ایسا نہیں کیا, ان دونوں میں سے کوئی ایک کام نہیں کیا یا دونوں ہی نہیں کیے, تو پھر اولاد کی خیر خواہی جو ہے وہ نہیں کہلائے گی, اگرچہ کہ آپ کتنے ہی ان کے لیے اپنے آپ کو تکلیف دے رہے ہوں پھر بھی. اچھا جی, और किसी को कोई सवाल हो सकते हैं तो पूछ लीजिएगा। अच्छा, तो ये पढ़ करके ना फिर हम थोड़ा सा आयात की तरफ वापस जाते हैं, क्योंकि वलीद का जो जिक्र चल रहा था यहाँ पर, वलीद बिन मुग़ीरा का, तो उसमें अल्लाह ताला आगे फरमाते हैं, व महत्तु लहू तमहीदा, और तैयारी कर दी उसके लिए खूब तैयारी, तुम यतमाउ अन अज़ीद, कल्ला इन्नहु काना लि आयातिना अनीदा। तो खुलासे तफसीर से हम इसका तर्जुमा कंटिन्यू करते हैं, ठीक है, क्योंकि मार्फ मसाइल में तो हर आयत को उन्होंने एड्रेस नहीं किया होता ना, तो खुलासे तफसीर के अंदर फिर एक एक आयत को एड्रेस किया होता है। तो हम वापस आते हैं पेज नंबर 605 के ऊपर, जहाँ पर के वलीद बिन वगैरह की नेमतों का तस्करा है शुरू की 6 लाइन पर, कि उसको कसरत से माल दिया और पास रहने वाले बेटे दिए और सब तरह का सामान उसके लिए मुहैया कर दिया, फिर भी बावजूद इसके इस माल और औलाद का शुक्र बजा ना लाया कि ईमान ले आता, मगर बल्कि इस नेमत वाफिरा को बराहे कुफरान व बेकदरी कलील समझकर इस बात की हवस रखता है। यानी इतनी अल्लाह ताला ने उसको नेमतें दी थी, लेकिन फिर भी जो है ना वो ज़्यादा की हवस रखता था हर वक्त। तो ये कुफर होता है कि जिसके अंदर हम मौजूदा नेमतों के ऊपर शुक्र करने के बजाय बस हवस रखें और की, तो ये भी कुफर की एक शक्ल है। तो ये तो कई काफिर था, तो इसने कुफर किया और इस बात की हवस रखता है कि उसको और ज़्यादा दूँ, हरगिज़ वो ज़्यादा देने के काबिल नहीं है, क्योंकि वो हमारी आयतों का मुखालिफ है। इन्नहु काना लि आयातिना अनीदा, तो अनीदा है यानी उसके अंदर इनाद है, दुश्मनी है हमारी आयतों के लिए, तो वो आयतों का मुखालिफ कहलाएगा, और मुखालिफत के साथ अदम काबिलियत जाहिर है। इस्तिदराज का मामला इससे अलग है। अच्छा, ये भी वैसे हम पढ़ चुके थे, इस शख्स की नुजूल आयत के रोज़ से जाहिरन भी तरक्की बंद हो गई, चुनाचे फिर ना कोई औलाद हुई और ना कुछ माल बढ़ा। ये ना नबियों के साथ एक खसूसियत भी होती है अल्लाह ताला की मदद की, कि उनके जो दुश्मन होते हैं ना, तो उनके दुश्मनों के साथ कभी ऐसा मामला हो जाता है कि जब वो आम कुफर करते करते नबी की मुखालफत शुरू कर देते हैं या नबी के साथ खास दुश्मनी शुरू कर देते हैं ना, तो अल्लाह ताला की तरफ से ना एक ऐसा मौका आता है कि उनके ऊपर फिर हर चीज़ बंद कर दी जाती है। तो इससे पहले जो है वो इसके माल और दौलत के अंदर और औलाद के अंदर इजाफा हो रहा था, लेकिन जब इसने एक यानी एक बड़ी मुखालफत नबी अलैहिस्सलाम की करी, जिसके ऊपर अल्लाह ताला ने आयात नाजिल फरमाई, तो इन आयात के नाजिल होने के बाद बस अब स्टॉप लग गया इसके ऊपर, ठीक है। तो ये नबी अलैहिस्सलाम के मौजजात में से एक मौजजा कहलाएगा कि इस आयत के बाद फिर इसके पास ना कोई औलाद हुई और ना कुछ इसका माल बढ़ा, और ये सज़ा तो दुनिया में है, और आखिरत में उसको अनकरीब यानी मरने के बाद दोजख के पहाड़ पर चढ़ाऊंगा। हदीस तिर्मिजी में मरफूअन है कि सऊद दोजख में एक पहाड़ है, 70 बरस में उसकी चोटी पर पहुंचेगा, फिर वहां से गिर पड़ेगा, फिर इसी तरह हमेशा चढ़ेगा और गिरेगा, और वजह इस सज़ा की वही इनाद है जो ऊपर मस्कूर हुआ है। तो जाहिर है दोजख का जो जो पहाड़ है उसके ऊपर चढ़ना जो है वो कोई बुलंदी अता होने की वजह से तो नहीं चढ़ाया जा रहा, तो इसका चढ़ना जो है ना, ये चढ़ना भी एक इंतहाई तकलीफ दह चढ़ना होगा, और फिर चढ़ करके चोटी पे पहुंचेगा और फिर वहां से नीचे गिर पड़ेगा। आगे भी इसकी कुछ तफसील है, वो यह है कि इस शख्स ने इस बारे में सोचा कि कुरान की शान में क्या बात तजवीज़ करूँ, फिर सोच कर एक बात तजवीज़ करी। यानी पूरा वाक़िया हम पिछली क्लास में पढ़ चुके हैं कि इसने कुरान के बारे में एक अच्छा कलमा कह दिया था, तो अबू जहल को फिक्र पड़ गई थी, तो अबू जहल इसके पास आया था और उसने जो है ना वो ऐसे अल्फाज कहे कि इसको गुस्सा दिलाए, तो जब इसको गुस्सा आ गया ना, तो फिर इसने जो है ना फिर वो कहना शुरू किया चीज़ें। तो पहले तो ये उसने क्या कहा कि तुम लोग जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को तुम झूठा कहते हो, तो हमने तो कभी उनको झूठ बोलते हुए नहीं सुना, तो पीपल आर नॉट गोइंग टू बाई दिस, ठीक है, ये उनको झूठा कह देना तो लोगों के यहाँ काबिल कबूल नहीं होगा, इसलिए लोग जानते हैं कि ये सादिक हैं, इनको तुम मजनून कहते हो, तो भाई ये तो कोई ऐसी हरकत ही नहीं करते जो कि मजनूनों की हरकत होती है, ठीक है ना। अभी पूरी कॉन्वर्सेशन हमने पिछली दफा पढ़ी थी, लेकिन फिर इसने सोच बचार करके अबू जहल को क्या कहा था, जब अबू जहल ने कहा कि अच्छा भाई फिर हम क्या कहें इसको, हम क्या कह के लोगों को इससे रोकें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से, तो फिर सोच करके कहने लगा कि ऐसा करो कि इनको जो है ना तुम जादूगर कहो, ठीक है, क्या उसने तरकीब निकाली थी, और जादूगर का लफ्ज जो है उसने जू मानी एतबार से इस्तेमाल किया था कि भाई जादू जिसके ऊपर हो जो जादू लोगों पे करता है ना, तो लोग जो है वो अपने घर वालों को छोड़ देते हैं और उनसे जो है वो उनका ताल्लुक पहले जैसा नहीं रहता है। तो देखो ये जब कुरान की आयतें सुनाते हैं ना, तो जो इन पर ईमान ले आता है उसका भी अपने घर वालों के साथ ताल्लुक जो है वो खराब हो जाता है, ठीक है ना। जैसे आज के दौर में भी यही चलता है मामला, है ना, वो जो पुरानी वो कजन्स की मोहब्बतें होती हैं ना, वो फिर ईमान लाने के बाद फिर वो कजन्स की मोहब्बतें वैसे नहीं रहती हैं, ठीक है ना। अगरचे के सब यही चाहते हैं कि पता नहीं इसको क्या हो गया है, दिमाग खराब हो गया है और दीवाना हो गया है और पागल हो गया है, और अब जो है वो हमारे साथ पार्टी में नहीं आता है और बैठ के बात नहीं करता है और ये नहीं करता है वो नहीं करता है ना। तो अब जो है ना ये, अच्छा ये भी कोई इस्लाम है? इस्लाम ये को थोड़ी कहता है, कहते हैं ना ये बात कि इस्लाम ये को थोड़ी कहता है कि जी यार तुम जो है वो रिश्तेदारियां खराब कर लो और कजन से मिलना छोड़ दो और ये कर लो और वो कर लो। ये तो पता नहीं कहाँ से इस्लाम लेकर के आया है ना। हाँ भाई ये जो है ना वो 1400 साल पुराना इस्लाम लेकर के आया असल में, ठीक है ना। ये मॉडर्न 21st सेंचुरी वाला इस्लाम असल में नहीं लेकर के आया। 21st सेंचुरी वाला इस्लाम अगर लेकर के आता तो फिर तो वाकई सारी दोस्तियां और सारे गप्पियां खुशगप्पियां और पार्टी पार्टी टाइम और सब कुछ चल रहा होता। वो तो 21वीं सदी वाले इस्लाम में तो यही होता है, ठीक है ना। लेकिन 1400 साल पुराना जो नाऊज बिल्ला सुमा नाऊज बिल्ला, खाली समझाने के लिए कह रहा हूँ, जो बोसीदा इस्लाम हो चुका है, राइट, बोसीदा इस्लाम के अंदर तो भाई पर्दा करना पड़ता है ना। वहाँ तो फिर इस तरीके से आप हंसी ठट्टे नहीं कर सकते ना महरम ना महरमों के साथ ना, ठीक है ना। तो वहाँ पे तो फिर थोड़ा ज़रा मुश्किल पड़ जाती है, ठीक है। तो इसने यही कहा कि जो नबी अलैहिस्सलाम जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की आयतें होती हैं ना, इनको सुन करके ना लोग फिर अपने रिश्तेदारों के साथ ताल्लुक तोड़ लेते हैं, उनके साथ जो है वो उनका वो अतात वाला और इत्तेबा वाला रिश्ता खत्म हो जाता है, ठीक है। तो ये तो जादूगर ही हो गया ना, इसका मतलब है। तो ये सोच करके इसने तजवीज़ दी थी, उसी को अल्लाह ताला ने फरमाया कि उसने एक बात तजवीज़ की कि जिसका बयान आगे आता है, सो उस पर खुदा की मार हो। कैसी बात तजवीज़ की इसने, और फिर मुकर्रर दोबारा अल्लाह ताला ने फरमाया कि इस पर खुदा की मार हो, थुम्मा कुतिला कैफ कद्दर, कि उसके ऊपर खुदा की मार हो। कैसी बात तजवीज़ करी इसने। ये तअजीब मुकर्रर, यानी जो अल्लाह ताला ने एक अजीब, यानी जो अल्फाज इस्तेमाल किया ना कि गोया के ताज्जुब वाले अल्फाज होते हैं, तो ये जो तअजीब मुकर्रर अल्लाह ताला ने करी है ना, इसकी सख्त मजम्मत और काबिले तअजीब बात पर है। यानी कैसी बेजोड़ बात तजवीज़ की इसने, ठीक है ना। जादू को कैसे कुरान की आयात के असर से इसने जोड़ने की कोशिश करी है, जिसका एहतमाल ही नहीं हो सकता, ठीक है। जादू कहाँ और कुरान की आयात का असर कहाँ, तो कहाँ की कहाँ लेकर के आया है, जैसे हम उर्दू में कहते हैं। फिर हाजरीन के चेहरों को देखा कि वो तजवीज़ की हुई बात उनसे कहूँ, फिर मुंह बनाया, यानी ये सब उसको अल्लाह ताला डिस्क्राइब कर रहे हैं। तुम नजरा, देखा उसने लोगों की तरफ, तुम अबसा व बसरा, फिर उसने तेवरी चढ़ाई और उसके बाद मुंह को बिसोरा, मुंह बिसोरा नाम कहते हैं उर्दू के अंदर। तो इसने तकबर जाहिर किया, जैसा आदत है कि जिस चीज को काबिल एराज समझते हैं उसका तذکرہ करते हुए फिर गर्दन फेर लेते हैं और इजहार तनफुर करते हैं, नफरत का इजहार करते हैं। फिर बोला कि बस ये तो जादू है। तुम अदबरा वस्तकबरा फकाला इन हाजा इल्ला सिहरुन युसर, ये तो सिहर है, युसर, ठीक है, के जो के पीछे से चला चला आ रहा है, ठीक है, जो औरों से मनकूल है, बस ये तो आदमी का कलाम है। इन हाजा इल्ला कौलुल बशर, ये तो आदमी का अपना बनाया हुआ कलाम है, क्योंकि अल्लाह ताला का कलाम थोड़ी है। जैसा आदत है कि जिस चीज़ को काबिले एराज़ समझते हैं उसका तज़किरा करते हुए, अच्छा, तो बस ये तो, उसने कहा कि बस ये तो आदमी का कलाम है। अब ये बयान है इस तजवीज़ मस्कूर का, मतलब ये कि ये अल्लाह का कलाम नहीं है बल्कि बशर का कलाम है, जिसको आप सल्लल्लाहु अलैहि वसल्लम किसी जादूगर से नकल कर देते हैं या आप खुद मुसन्निफ़ हैं, लेकिन ये मजामीन मुदईयान नबूवत साबिकीन से मनकूल हैं और असलूब इबारत नाउज़ बिल्ला आपके सहर का असर है। क्या मतलब कि ये इसने ये तजवीज़ किया कि नबी अलैहिस्सलाम ने ना ये कुरान खुद लिखा है और ये जो टॉपिक्स है ना कुरान के अंदर, ये तो नबी अलैहिस्सलाम ने پرانے جو لوگ گزرے ہیں نا جنہوں نے بھی نبوت کا دعویٰ کیا تھا، کیونکہ یہ تو کسی کو نبی نہیں مانتے تھے یہ لوگ، ٹھیک ہے نا، تو جو مدعیان نبوت تھے، نبی نبوت کا دعویٰ کرنے والے پچھلے لوگ، تو ان سے یہ چیزیں اس نے سنی ہیں، یا ان کے جو پیروکار تھے ان سے یہ چیزیں سنی ہیں، اور ان باتوں کو اس نے بڑے ہی جادوگرانہ انداز میں لکھ دیا ہے، ٹھیک ہے، جس کو کہ یہ قرآن کہتا ہے، جس کو یہ کہتا ہے نعوذ باللہ کہ یہ اللہ کا کلام ہے، ٹھیک ہے، تو یہ اصل میں جادوئی کلمات ہیں اصل میں، ٹھیک ہے، تو ان کو بھی جب پڑھا جاتا ہے نا تو ان کا بھی اثر ہوتا ہے، جس طریقے سے جادو کے کلمات کا اثر ہوتا ہے. آگے اس عناد کی سزا تفصیلا فرماتے ہیں، جیسا اوپر سأرهقه صعودا میں اجمالا فرمایا تھا، ٹھیک ہے، یعنی اوپر کے اس کو ہم پہاڑ کے اوپر چڑھائیں گے، اس کی سزا کیا ہوگی، پہاڑ پہ چڑھا کر کے پھر وہاں سے گرائیں گے، پھر پہاڑ پہ چڑھائیں گے، پھر گرائیں گے، تو وہ اجمالاً یعنی سپر یعنی ہائی لیول تذکرہ تھا اس کی سزا کا. اب یہاں پر اس کی سزا کا تفصیلاً تذکرہ ہے، ٹھیک ہے. بس انیدن میں جرم کا ذکر تھا اور سأرهقه میں سزا کا ذکر اجمالاً تھا، اور انہ فکر سے لے کے انیدن کی تفصیل، انہ فکر یہ انیدن کی تفصیل ہے، یعنی اس کے بعد جو فرمایا نا سأرهقه صعودا جو آیت نمبر 17 تھی، تو آیت نمبر 17 میں اجمالاً اس کی سزا کا ذکر تھا، اور اس کے بعد 18 سے جو ہے نا وہ اس کی یعنی تفصیلاً سزا کا ذکر ہے. تو وہ کیا تفصیلاً سزا کیا ذکر کیا ہے کہ آیت نمبر 26 کے اندر سأصلیہ سقر کہ اب اس کو میں یہ عنقریب ڈالوں گا سقر کے اندر، جو کہ جہنم کی آگ کا ایک نام ہے. وما ادراک ما سقر، اور تجھے کیا پتا کہ یہ سقر کیا ہے، لا تبقی ولا تذر، یہ نہ باقی رکھے گی کسی چیز کو اور نہ یہ چھوڑے گی کسی چیز کو. لواحۃ للبشر، یہ جلا دینے والی ہے آدمیوں کو. علیہا 19، اس کے اوپر 19 ہیں، کوو آئی ڈی 19. جب میں نے یہ نام پڑھا نا تو میرے ذہن میں آیا کہ یہ 19 کا اللہ تعالیٰ نے کیوں پسند کیا لفظ، ویسے تو 2019 میں یہ شروع ہوا تھا، تو اس کوو آئی ڈی یہ جو کرونا نہیں کیا ہے کوو آئی ڈی نہیں کرونا کیا ہے وہ کون وائی ڈی جو بھی اس کا نام پڑ گیا ہے، تو اس میں پھیلا نا کون وائی ڈی جو ہے وہ 19، تو 19 کا ذکر اس کے ساتھ ہے. اب 19 کا جو ہے وہ جو عدد ہے تو اس کی اور تو کہیں تذکرہ نہیں ملتا سوائے یہاں سورہ مدثر کے اندر نا، یہ 19 ہے یہ اس کے اوپر. خیر اس کی تفصیل یہاں پر آ رہی ہے کہ فرماتے ہیں کہ اچھا میں اس کو جلدی دوزخ میں داخل کروں گا، اور تم کو کچھ خبر ہے کہ دوزخ کیسی چیز ہے، وہ ایسی ہے کہ نہ تو داخل ہونے کے بعد داخل ہونے والے کی کوئی چیز جلانے سے باقی رہے گی، اور نہ داخل ہونے کے قبل جو کفار اس وقت باہر ہوں گے، نہ ان میں سے کسی کو بغیر اپنے اندر لیے ہوئے چھوڑے گی، اور وہ جلا کر بدن کی حیثیت بگاڑ دے گی، اور اس پر 19 فرشتے، یعنی 19 کیا ہیں، فرشتے جو اس کے خازن ہیں. خازن کہتے ہیں نگہبان کو، خزانے کی جو نگرانی کرنے والے ہوتے ہیں نا ان کو خازن کہتے ہیں. تو یعنی جہنم کو اللہ تعالیٰ یہاں پر جو ہے وہ کافروں کے لیے خزانے کے طور پر، کہ جس طرح خزانے کی حفاظت کے لیے آپ کو خازن کی ضرورت پڑتی ہے نا، اسی طریقے سے جہنم جو ہے نا یہ ان کافروں کے لیے خزانہ ہے جو کہ ان لوگوں نے کمایا ہے، ٹھیک ہے، تو ان کے لیے بھی اللہ تعالیٰ نے خازن فرشتے رکھے ہوئے ہیں، جن میں ایک کا نام تو مالک ہے. یہ تو آپ نے بھی سنا ہوگا کہ جہنم کا داروغہ جو ہے اس کا نام مالک ہے، تو مالک کے ساتھ 18 اور بھی ہیں جو کافروں کو انواع عذاب دیں گے، یعنی مختلف شکلوں کے عذاب دیں گے. حاصل یہ کہ فرشتے جن کی قوت معلوم ہے، باوجود ہے کہ ان میں کا ایک بھی تمام اہل جہنم کی تعذیب کے لیے کافی ہے، پھر 19 فرشتوں کے مقرر ہونے سے ظاہر ہے کہ عذاب کا بہت ہی اہتمام ہوگا، ٹھیک ہے. یعنی ایک فرشتہ بھی اللہ تعالیٰ اتنا طاقتور بنا سکتے ہیں، بلکہ بنائے ہوئے بھی ہیں ایسے ایسے طاقتور فرشتے کہ وہ سارے کافروں کو نا اکیلا عذاب دینے کے لیے کافی ہے. لیکن اللہ تعالیٰ نے یہاں پر جو 19 کا کی تعداد رکھی ہے نا, تو اس کا مقصد کیا ہے؟ ایک مقصد تو یہ ہے کہ بھائی یعنی بہت زیادہ اہتمام کیا ہے اللہ تعالیٰ نے سزا دینے کا. لیکن دوسرے حضرات نے جو ذکر کیا ہے ان سب میں اقرب وہ ہے جو اللہ نے اس حقیر کے دل میں القا فرمایا ہے. کیا بات کر رہے ہیں مفتی محمد, یہ کون ہے؟ یہ مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ, کیونکہ خلاصہ تفسیر بیان القرآن سے لیا ہے. ٹھیک ہے, تو حضرت تھانوی رحمۃ اللہ علیہ جو تھے نا, یہ عجیب شخصیت تھے, حکیم الامت ایک تو ان کا لقب ہے. پھر یہ فرماتے ہیں کہ خود انہوں نے فرمایا کہ لوگ مجھے بہت عالم سمجھتے ہیں اور بہت جو ہے وہ بڑا مفتی سمجھتے ہیں اور نہ جانے کیا کیا سمجھتے ہیں, لیکن حقیقت یہ ہے کہ مجھے کچھ نہیں آتا, میری مناسبت ہی نہیں ہے نا ان علوم وغیرہ کے ساتھ. کہتے ہیں میری مناسبت جو ہے نا وہ, یعنی قلبی مناسبت بتا رہی ہے, نہیں کہ مجھے آتا ہے میں بہت ماسٹر ہوں ان دو چیزوں میں, نہیں, بلکہ صرف فرمایا کہ میری جو قلبی مناسبت ہے نا وہ صرف دو علوم کے ساتھ. لوگ مجھے ہر علم کا بہت بڑا عالم سمجھتے ہیں, لیکن ایسا نہیں, میری قلبی مناسبت صرف تفسیر کے ساتھ اور تصوف کے ساتھ, یہ دو چیزیں ہیں جن کے ساتھ مجھے بڑا میرا نا لائک دیتا ہے, دل ٹھکتا ہے, میرا دل کھلتا ہے, یہ بس دو علوم ہیں, تفسیر اور تصوف. ٹھیک ہے, تو حضرت نے یہاں پر جو ہے نا وہ ایک بظاہر ایک بڑا کلیم کی شکل کی ایک بات کری ہے کہ میرے دل میں جو اللہ نے بات ڈالی ہے نا, ٹھیک ہے, کہ 19 کا عدد کیوں ہے, تو مجھے جو ہے نا یہی سب سے زیادہ سمجھ میں آتی ہے بات. ٹھیک ہے, باقی تو ان کا مطالعہ جو ہے وہ تو یعنی کتنی 100 تفاسیر انہوں نے پڑھی ہوں گی, رائٹ, عربی کی بھی اور فارسی کی بھی, اور یہ تو ان سب زبانوں کے ماہر ہوا کرتے تھے یہ لوگ. ٹھیک ہے, تو پتہ نہیں کیا کیا توجیحات مفسرین نے ان 19 کی پیش کی ہوں گی, بھائی 19 ہی فرشتے کیوں ہیں, 17 کیوں نہیں ہے, 18 کیوں نہیں ہے, 19 کیوں ہے, 20 کیوں نہیں ہے. تو فرمایا کہ میرے دل میں جو اللہ تعالیٰ نے اس حقیر کے دل اپنے آپ کو حقیر سے کہ اس حقیر کے دل میں جو اللہ نے القا فرمایا ہے نا, جو بات ڈالی ہے نا, وہ یہ ہے کہ اصل تعذیب کفار کی عقائد حقہ کی مخالفت پر ہے. ٹھیک ہے, یعنی اصل جو ان کو عذاب دیا جائے گا جہنم کے اندر وہ کس وجہ سے دیا جائے گا؟ عقائد حقہ, جو صحیح عقائد ہیں ان کی جو انہوں نے مخالفت کری تھی نا, ان کی وجہ سے ان کو اصل جہنم کا عذاب ہوگا, عقیدے کی خرابی. ٹھیک ہے, تو اب یہ تفصیل تو ہم انشاءاللہ بعد میں پڑھیں گے, بس ایک تھوڑی سی لائن اور پڑھ لیتے ہیں. اور عقائد قطعیہ جو عملیات کے متعلق نہیں ہیں, عقائد قطعیہ, قطعی عقائد, ٹھیک ہے, یعنی جن کے بارے میں کوئی ظنی گمان وغیرہ نہیں ہے, بلکہ ایبسلیوٹ سرٹنٹی ہے جن عقائد کے بارے میں, ان کو کہہ رہے ہیں عقائد قطعیہ. ٹھیک ہے, حسب تفسیر رسالہ فروغ الایمان 9 عقائد. ٹھیک ہے, یہ اصل عقیدے ہوتے ہیں. ٹھیک ہے, ایمان لانا اللہ پر, اعتقاد رکھنا کہ عالم حادث ہے, ایمان لانا فرشتوں پر, ایمان لانا اس کی سب کتابوں پر, ایمان لانا پیغمبروں پر, ایمان لانا تقدیر پر, ایمان لانا قیامت کے دن پر, جنت کا یقین کرنا, دوزخ کا یقین کرنا. ٹھیک ہے, یہ ہیں عقائد قطعیہ. ٹھیک ہے, یہ 9 عقائد ہیں. تو حضرت نے یہاں پر فرمایا ہے کہ جو کفار کو جہنم کا عذاب ہوگا, وہ نمبر 1 تو ان عقائد قطعیہ کی مخالفت کی وجہ سے ہوگا. ٹھیک ہے, یا تو انہوں نے سب عقائد کی مخالفت کری ہوگی, یا ان میں سے کسی ایک عقیدے کی مخالفت کری ہوگی. ٹھیک ہے, تو باقی انشاءاللہ ہم اگلی کلاس میں پڑھیں گے, کیونکہ ٹائم اوور ہو چکا ہے. لیکن بس آخری بات جو کہ ہم سے بہت زیادہ ریلیٹڈ ہے, وہ یہ ہے کہ جیسے کہ آپ لوگ پہلے سن چکے ہیں, بس ریپیٹیشن اور تذکرے کی نیت سے یار پھر کہہ رہا ہے کہ دیکھیں اصل چیز ہوتی ہے عقائد, عقیدہ. ٹھیک ہے, اعمال اصل نہیں ہوتے ہیں, اصل عقیدہ ہوتا ہے. یہ بات ابھی ہم نے پڑھی بھی ہے اور آپ کو پہلے بھی بتا چکے ہیں. تو عقیدے کی حفاظت جو ہوتی ہے نا, اس کی بہت زیادہ فکر کرنی چاہیے. ایسا نہ ہو کہ ہم اپنے زوم کے اندر اعمال بھی کر رہے ہیں, اپنے زوم کے اندر جو ہے وہ ہم محبتیں بھی بڑی رکھے ہوئے ہیں اللہ کے ساتھ, اللہ کے نبی کے ساتھ, اور بڑی بڑی باتیں بھی کر رہے ہیں, سب کچھ کر رہے ہیں, لیکن ہمارا کوئی عقیدہ میسڈ اپ ہوا ہے, عقیدہ میسڈ اپ ہو گیا. تو اگر عقیدہ میسڈ اپ ہو جائے گا نا, تو پھر جہنم ملے گی اس کے بعد, پھر اعمال جو ہے نا وہ جنت میں نہیں پہنچائیں گے. عقیدہ کا میس اپ ہو جانا جو ہے وہ انسان کو جہنم میں لے جاتا ہے, اسی کو کفر کہتے ہیں, عقیدے کی خرابی. ٹھیک ठीक है, तो इस वजह से अकीदे को लाइटली हरगिज मत ने, बल्कि बहुत ज़्यादा इम्पोर्टेंट, बल्कि आमाल के मुकाबले में ज़्यादा इम्पोर्टेंट अकीदे को देने की ज़रूरत होती है। और आज के दौर के अंदर आपको पता ही है कि जो क्योंकि फितना दज्जाल का ज़माना है, तो दज्जाली फितना जो है ना, वो इंसान को आमाल से पहले अकीदे से महरूम करने की कोशिश करता है, अकीदा ख़राब कर देता है, फिर आहिस्ता आहिस्ता करके आमाल वैसे ही ख़राब हो जाते हैं। ठीक है, तो हम उस दौर में रह रहे हैं कि जिसके अंदर तो हमारा अकीदा जो है वो डायरेक्ट हिटिंग लाइन के ऊपर है शैतान की। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हम सब के अकायद की और साथ साथ आमाल की भी हिफाजत फरमाए। वो आप लोग दावाना